नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल साउन 15 गते बिहिबार, साउन शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार जुलाई 31 सन् 2025, नेपाल सम्मत 1145। कार्यक्रम अखबारको शुरूआतमा सबैभन्दा पहिला गोर्खापत्र राष्ट्रिय दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। कर्णाली विकास बैंक घोटाला प्रकरण 109 जना विरूद्ध मुद्दा दर्ता, समाचार शीर्षक रहेको छ। नेपालगंजमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा 3 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी घोटाला भएको निष्कर्ष सहित बुधबार उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासमा मुद्दा दर्ता गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगंज स्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको हो। बैंकमा घोटाला गरेको भनी पक्राउ परेका 4 जना सहित 109 जनालाई प्रतिवादी बनाएर 3 अर्ब 20 करोड़ 11,54,157 रूपियाँको बिगो कायम गरेर मुद्दा दर्ता गरिएको उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासका सूचना अधिकारी बल बहादुर विष्टले जानकारी दिनुभयो। उहाँले सो मुद्दामा 109 जनालाई प्रतिवादी बनाइए पनि बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय, संस्थापक सदस्य पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेद प्रकाश सिंह ठकुरी र नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्ने सहित 4 जना पक्राउ परेको र अन्य 105 जना फरार रहेको बताउनुभयो। सूचना अधिकारी विष्टका अनुसार बैंकका संस्थापक अध्यक्ष रायको नाममा 2 अर्ब 63 करोड़ 32,16,500 रूपियाँ, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष मिश्रको नाममा 82,46,29,000, बैंकका वित्त शाखा प्रमुख वेद प्रकाश सिंह ठकुरीको नाममा 24,63,79,000 र नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी बस्नेतको नाममा 10,89,250 रूपियाँको बिगो कायम गरिएको छ। कर्णाली विकास बैंक घोटाला प्रकरण 109 जना विरूद्ध मुद्दा दर्ता आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा प्रकाशित समाचार हो यो। पचपन्न वर्षमा नेपाल बन्दै विकासशील, आजको अन्नपूर्ण पोष दैनिकमा खबर रहेको छ। नेपालले अतिकम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकको यात्रा तय गर्दैछ। विगत लामो समयदेखिको प्रयत्नपछि विकासशील मुलुकको सूचीमा सूचीकृत हुन लागेको हो। पचपन्न वर्षसम्म नेपाल अतिकम विकसित मुलुकको रूपमा रहँदै आएको छ। सन् 2026 नोभेम्बर 24 नेपाल अतिकम विकसित मुलुक विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ। स्तरोन्नतिका लागि तोकिएका सीमा र नेपालले हासिल गरेको उपलब्धिलाई यो समाचारमा उल्लेख गरिएको छ। जसअनुसार सन् 2024 प्रति व्यक्ति कुल राष्ट्रिय आय अमेरिकी डलरमा 1,306 हुनुपर्नेमा प्रगति 1,300 रहेको छ। त्यसै गरी मानव सम्पत्ति सूचाङ्क घटीमा 66 बिन्दुमा हुनुपर्नेमा हाल नेपालको मानव विकास सूचाङ्क 76.3% रहेको छ। त्यसै गरी आर्थिक तथा वातावरणीय जोखिम सूचाङ्कको दर बढ़ीमा 32 हुनुपर्नेमा स्तरोन्नतिका लागि हाल 29.7% रहेको छ। पचपन्न वर्षमा नेपाल बन्दै विकासशील, आजको अन्नपूर्ण पोष दैनिकमा यो खबर प्रकाशित छ भने यसै प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले पनि भित्री पृष्ठमा उल्लेख गरेको छ। विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संसदीय समितिको सुझाव, 5 ऐन खारेज, 29 ऐन संशोधन र 3 वटा नयाँ ल्याउ, समाचार शीर्षक रहेको छ। अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति, एलडीसीबाट ग्रेजुएटका लागि नेपालले व्यापक रूपमा नियम कानून परिवर्तन गर्नुपर्ने देखिएको छ। माथिल्लो सदन राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले तयार गरेको अध्ययन प्रतिवेदनले स्तरोन्नतिका लागि 5 ऐन खारेज, 29 ऐन संशोधन र 3 वटा नयाँ ऐन ल्याउनु पर्ने औल्याएको हो। समितिले गत चैतमै तयार पारेको नेपाल भएको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तर उन्नति एलडीसी ग्रेजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन 2081 बुधबार राष्ट्रिय सभामा छलफल भएको हो। समिति सभापति कमला पन्तले बुधबार सभामा प्रतिवेदन प्रस्तुत गर्नु भएको हो। छलफलपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रतिवेदनका सुझाव प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनु भएको छ। अध्ययन प्रतिवेदनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन 2021, क्षतिपूर्ति ऐन 2019, कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन 2032, एजेन्सी ऐन 2014 र पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन 2022 खारेज गर्न सुझाएको छ। त्यस्तै समितिले तीन नयाँ ऐन ल्याउन समेत भनेको छ। ल्याउनु पर्ने ऐनमा विदेशी विनिमय नियमित गर्ने ऐन 2019 दफा 10 क बमोजिम, नेपाल राष्ट्र बैंकको सार्वजनिक सूचना, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन र भुक्तानी सुरक्षण ऐन रहेका छन्। समितिले 29 नयाँ ऐन संशोधन गर्नुपर्ने औल्याएको छ। विदेशी लगानी, सार्वजनिक निजी साझेदारी, औद्योगिक व्यवसाय, विशेष आर्थिक क्षेत्र, राजस्व न्यायाधिकरण र वन तथा वातावरण लगायत भइरहेका काम कारवाहीका बारेमा सरोकारवालासँग अन्तर्क्रिया एवं छलफल र अध्ययन गरेर प्रतिवेदन तयार पारिएको हो। उल्लेखित ऐनहरू संशोधन नयाँ ल्याउन पनि सुझाव दिएको छ। स्तरोन्नतिका लागि लाभ र चुनौती समाचार उपशीर्षक पनि रहेको छ। प्रतिवेदनको निष्कर्षमा भनिएको छ, नेपालको अल्प विकसित मुलुकबाट हुने स्तरोन्नति एलडीसी ग्रेजुएसनले मुलुकलाई विभिन्न क्षेत्रमा फाइदा पुग्ने देखिएको छ। त्यसै गरी अर्को समाचार उपशीर्षक पनि रहेको छ, ग्रेस अवधि थप्नका लागि कूटनीतिक पहल गर्नुपर्ने। अतिकम विकसित मुलुकको कारणले पाइरहेको सेवा सुविधाको निरन्तरताका लागि स्तरोन्नति पश्चात ग्रेस समयावधिका लागि प्रभावकारी आर्थिक कूटनीति परिचालनमा जोड़ दिएको छ। प्रतिवेदनले एलडीसीमा ग्रेजुएसनका लागि प्रधानमन्त्री कार्यालयलाई नीतिगत र कानूनी सुधार, कूटनीतिक प्रवर्धन, संस्थागत सुधार गर्ने लगायतका 5 सुझाव पनि दिएको छ। विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संसदीय समितिको सुझाव, 5 ऐन खारेज, 29 ऐन संशोधन र 3 नयाँ ल्याऊ। आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा यो समाचार प्रकाशित छ। लागू औषधको जालोमा फस्दै युवा, नागरिक दैनिकले अग्र पृष्ठमा खबर प्रकाशित गरेको छ। 12 प्रहरीले मंगलबार लागू औषधका रूपमा प्रयोग हुने ट्रमाडोल 10,380 क्याप्सुल सहित एकजनालाई पक्राउ गरेको छ। भारतबाट लागू औषध नेपाल ल्याउँदै गर्दा बिहिबार मञ्जन उपेन्द्र शाह पक्राउ परेको प्रहरीले जनाएको छ। नेपाल र भारतबीच खुल्ला सिमाना रहेको छ, यसको फाइदा लागू औषध कारोबारीले उठाउँदै आएका छन्। नेपाल प्रहरी अन्तर्गतको लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्क हेर्दा लागू औषधको कारोबार र सेवन निकै गम्भीर समस्या बनेको देखिन्छ। आर्थिक वर्ष 2081-82 मात्रै लागू औषध सम्बन्धी 1,132 थान मुद्दा दर्ता भएका छन् भने 1,675 प्रतिवादी पक्राउ परेका छन्। त्यस्तै ब्यूरोले सोही अवधिमा विभिन्न प्रकारका लागू औषध बरामद गरेको छ। 18 किलो 919 ग्राम कोकिन, 25 किलो 237 ग्राम हेरोइन, 28 किलो अफिम, 272 ग्राम एन्फेटामाइन र 3,250 किलो चरेस गाँजा बरामद गरेको ब्यूरोको तथ्याङ्क रहेको छ। सोही अवधिमा थाइल्याण्डबाट तस्करी गरिएको थप 207 किलो गाँजा समेत बरामद भएको छ। लागू औषधको जालोमा फस्दै युवा, आजको नागरिक दैनिकले अग्र पृष्ठमा यो समाचार प्रकाशित गरेको छ। सामुदायिक विद्यालयको बेहाल 15,273 विद्यालयमा 100 भन्दा कम विद्यार्थी, आजको नेपाल समाचार पत्रले अग्र पृष्ठमा खबर प्रकाशित गरेको छ। मुलुकभर संचालित विद्यालय मध्ये 100 भन्दा कम विद्यार्थी रहेका 15,273 विद्यालयलाई समायोजन गर्ने तयारी शुरू भएको छ। सामुदायिक विद्यालयको बेहाल हुन थालेपछि अति कम विद्यार्थी भएका विद्यालयलाई अर्को विद्यालयमा गाम्न लागि हो। त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृह कार्य शुरू गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शैक्षिक सूचना 2081 अनुसार देशभर संचालित 27,298 विद्यालय मध्ये 100 भन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या 15,273 रहेको छ। 15,273 विद्यालयमा 100 भन्दा कम विद्यार्थी। आजको नेपाल समाचार पत्रको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। लेन्दे नदीमा फेरी बाढ़ी, स्याप्रुबेसी रसुवागढ़ी सड़क अवरूद्ध। नयाँ पत्रिका दैनिकको खबरलाई लिँदैछौं। भोटेकोशीको सहायक नदी लेन्दे खोलामा फेरि बाढ़ी आएको छ। मंगलबार बिहान राति 2 बजेतिर बाढ़ी आउँदा स्याप्रुबेसी रसुवा सड़क खण्ड अवरूद्ध भएको छ। यसअघि 24 असारको राति भोटेकोशीमा बाढ़ी आउँदा नेपालको रसुवागढ़ी र चीनको केरूङ जोड्ने मिथेरी पुल बगाउनुका साथै सड़क अवरूद्ध र मानवीय क्षति पनि भएको थियो। मंगलबार रातिको बाढ़ीले अघिल्लो पटक ठूलो क्षति नगरे पनि सड़क अवरूद्ध र जलविद्युत गृहमा क्षति पुगेको छ। समाचारमा के क्षति भयो भनेर बुदागत रूपमा समेत उल्लेख गरिएको छ। स्याप्रुबेसी र सुवागढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध। उक्त सड़क खण्डको मेधा मुदुङ कुलुङ लिङलिङ तातोपानी टिमुरे घट्टेखोला भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोस्ट नजिक गरी 800 ठाउँमा करिब 540 मिटर सड़कमा क्षति। स्याप्रुबेसी दोभान सड़क अन्तर्गत लाङटाङ जलविद्युत आयोजना प्लान्ट नजिक बाटो कटान भई सड़क अवरूद्ध। गोसाईकुण्ड गाउँपालिका 2 टिमुरे स्थित भन्सार यार्डमा थप कटान। यार्डको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्म काटा समेत बगायो। टिमुरे स्थित भन्सार यार्डको पारिपट्टि रसुवागढ़ी जलविद्युत आयोजनाको आवास क्याम्पको ओकसब बाढ़ीले ल्याएको बालुवामा पुरिएको छ। 2 फोर्ड पिकअप गाड़ी बगाएको छ। भोटेकोशी नदी अवस्थित रसुवागढ़ी हाइड्रो पावर जाने पुल तथा कालिका गाउँपालिका 1 र उत्तर गया गाउँपालिका 1 जोड्ने त्रिशुली नदीमा अवस्थित पक्की पुलको दुवैतर्फको प्रोटेक्सन ग्याबिन वाल भत्काएको छ। गोसाईगुण्ड गाउँपालिका 5 रुङ्गा पुल नजिकै काठले बनेको जस्ताको छानो भएका 4 टहरा पनि पानीले बगाएको छ। लेन्दे नदीमा फेरि बाढ़ी, स्याप्रुबेसी रसुवागढ़ी सड़क अवरूद्ध। नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। 2.5 वर्षमा राप्ती नदी तटबन्ध 71%। आजको कारोबार दैनिकको भित्री पृष्ठमा रहेको समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। निर्माण शुरू गरेको 2.5 वर्षमा राप्ती नदी तटबन्धको 71% काम सकिएको छ। राप्ती नदी अन्तर्गत लमही नगरपालिका गढ़वा गाउँपालिका क्षेत्रमा पर्ने करिब 11 किलोमिटर मध्ये 71 अर्थात करिब 8 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा तटबन्ध गर्ने काम सकिएको छ। 2082 असार मसान्त भित्र तटबन्धको काम सक्ने गरी 2079 पुसमा कालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। 2.5 वर्षमा राप्ती नदी तटबन्ध 71%। आजको कारोबार दैनिकमा समाचार रहेको छ। अस्थायी राजधानी धनगढ़ीको मुहार फेरिँदै आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा समाचार रहेको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवं प्रमुख व्यापारी केन्द्र धनगढ़ी शहर चिटिक्क बनेको छ। प्लास्टिकको प्रयोग निषेध धनगढ़ी नियमित सरसफाई र उपयुक्त रूपमा फोहोर मैला व्यवस्थापनका कारण चिटिक्क बनेको हो। धनगढ़ीको छ लेन सड़क मुख्य बजार सड़कदेखि अन्य सहायक सड़क सफा सुग्घर भएका छन्। सड़कको मिडियनमा गरिएको वृक्षारोपणले सड़क क्षेत्र हराभरा भइरहेको छ। अस्थायी राजधानी धनगढ़ीको मुहार फेरिँदै आजको गोर्खापत्र दैनिकमा समाचार रहेको छ। अब विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसंगहरू। वैदेशिक रोजगारीमा दक्ष कामदार घटे, आजको गोर्खापत्र दैनिकमा समाचार रहेको छ। वैदेशिक रोजगारीमा दक्ष भएर जानेको संख्या घट्दै गएको छ। पछिल्ला चार वर्षको तथ्याङ्कमा आधारित त्यस्ता श्रमिकको संख्या शुरूको तुलनामा घटेको देखिएको हो। अघिल्लो आर्थिक वर्ष 2081 तुलनामा गत आर्थिक वर्ष 2081-82 दक्ष भएर जाने कामदारको संख्या भने 11% घटेको हो। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष 2078-79 46% दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष 2080-81 बढ़ेर 72% पुगेको थियो। आर्थिक वर्ष 2081-82 भने वैदेशिक रोजगारीमा गएका मध्ये 61% मात्र श्रमिक दक्ष रहेका छन्। विभागका अनुसार आर्थिक वर्ष 2078-79 वैदेशिक रोजगारीमा जाने 6,30,068 जना मध्ये 2,91,889 46% दक्ष भएर विदेश गएका थिए भने आर्थिक वर्ष 2079-80 7,71,253 जना विदेश गएकोमा 5,06,746 अर्थात 66% दक्ष भएर विदेश गएका थिए। वैदेशिक रोजगारीमा दक्ष कामदार घटे, आजको गोर्खापत्र दैनिकको प्रसंग हो यो। संस्थापक शेयर स्वत सर्वसाधारणमा परिणत नहुने सीडीएसीको निर्देशिका, आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ। दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको अभौतिकृत विद्युतीय माध्यममा परिणत भएको धितोपत्रलाई संस्थापक र सर्वसाधारण गरी दुईवटा समूहमा वर्गीकरण गर्ने नीतिगत व्यवस्था सीडीएस एण्ड क्लियरिङ सीडीएससीले गर्न थालेको छ। यसका लागि सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका 2082 तयार पारेर स्वीकृतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा पठाएको छ। आजको कान्तिपुर दैनिकको खबर हो यो। विदेशमा बढ़दै नेपाली छुर्पीको माग, वीरगंजबाट 1.25 अर्बको निर्यात, आजको अन्नपूर्ण पोष दैनिकमा समाचार प्रकाशित छ। वीरगंज नाकाबाट विदेशमा कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गरिने छुर्पीको निर्यात वात्तै बढ़ेको छ। वीरगंज नाका हुँदै गत आर्थिक वर्ष 2081-82 मात्रै 1.20 अर्ब रूपियाँ मूल्य बराबरको 680 टन छुर्पी तेस्रो मुलुकमा निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2080-81 भने वीरगंज नाका हुँदै 68 करोड़ रूपियाँ बराबरको 375 टन मात्रै छुर्पी तेस्रो मुलुकमा निर्यात भएको थियो। विदेशमा बढ़दै नेपाली छुर्पीको माग, वीरगंजबाट 1.25 अर्बको निर्यात, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। ₹76.5 करोड़ कोदोजन्य खाद्यान्न आयात, आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा समाचार रहेको छ। मुलुकमा अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा एक वर्षको अवधिमा करिब 76.5 करोड़ रूपियाँको कोदोजन्य खाद्य बाली आयात भएको छ। सरकारले कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारासहित साउन 15 गते कोदो दिवस मनाउने तयारी गरिरहँदा 2081-82 76.86 करोड़ रूपियाँ बराबरको 18,316 मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको हो। कोदोजन्य बालीमा प्रोटीन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियम लगायतका तत्वहरूको राम्रो स्रोत हुने भएकाले यसको प्रयोग बढ़ी हुने गर्दछ। नेपालबाट कोदोजन्य उत्पादन विदेश पनि निर्यात हुने गरेको छ। गत आर्थिक वर्षमा 94,07,000 रूपियाँ बराबरको 70 मेट्रिक टन कोदोजन्य उत्पादनको निर्यात भएको भन्सार विभागले जनाएको छ। 76 करोड़को कोदोजन्य खाद्यान्न आयात आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो खबर रहेको छ। निक्षेपमा मुद्दतीको अनुपात निरन्तर घट्दै कारोबार दैनिकको समाचार रहेको छ। बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा जम्मा हुने निक्षेपको अनुपात निरन्तर घट्दै गएको छ। राष्ट्र बैंकका अनुसार 2082 जेठसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप 69 अर्ब 89 करोड़ रूपियाँ पुगेको छ। यसमा मुद्दती निक्षेपको हिस्सा 50.2% रहेको छ। अघिल्ला वर्षको जेठको तुलनामा गत आर्थिक वर्षको जेठसम्ममा मुद्दतीको निक्षेपको हिस्सा घट्दै गएको हो। यसअघि 2081 जेठमा कुल निक्षेपमा मुद्दतीको निक्षेपको हिस्सा 58.5% रहेको थियो। केही वर्ष अघि मुद्दती निक्षेप बढ़ने प्रवृत्ति रहेकोमा अहिले भने घट्दो क्रममा देखिएको छ। 2078 जेठमा कुल निक्षेपमा 48.5% मुद्दतीमा रहेकोमा 79 जेठमा बढ़ेर 57% पुगेको थियो। त्यस्तै 80 जेठमा कुल निक्षेपमा मुद्दतीको हिस्सा 59.8% पुगेकोमा त्यस यता घट्दै गइरहेको छ। 2081 जेठमा कुल निक्षेपमा 58.5% मुद्दतीको हिस्सा रहेकोमा 2082 50.2% झरेको छ। बैंकहरूले मुद्दती खातामा हुने निक्षेपको ब्याज घटाउँदै जाँदा निक्षेपको समेत अंश घट्न थालेको हो। विगतमा दोहोरो अंकमा रहेको निक्षेपको ब्याजदर पछिल्ला वर्षहरूमा बैंकहरूले घटाउँदै आएका छन्। मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ। बैंकहरूले पनि अहिले तरलता पर्याप्त रहेको सन्दर्भमा मुद्दतीमा भन्दा साधारण बचत लगानीकर्तालाई आकर्षित गर्नुपर्ने अवस्था रहेको बताउन थालेका छन्। सोही अनुसार ब्याजदर घटाएर यस किसिमको परिस्थिति सिर्जना गर्न थालिएको उनीहरूको भनाई रहेको छ। यसरी ब्याजदर घट्दै जाँदा मुद्दती निक्षेप पनि घट्दै गइरहेको छ। अहिले मुद्दती खाताको निक्षेप झिकेर शेयर बजारतर्फ लगानी गर्ने क्रम पनि बढ़िरहेको छ। त्यसबाहेक अन्य लगानीका विकल्पहरूमा पनि बचतकर्ताले ध्यान दिन थालेका छन्। पछिल्लो समय शेयर बजारमा पनि कर्जा लगानी सहज भएसँगै लगानीकर्ताले मुद्दती निक्षेपमा रकम राख्नुभन्दा त्यसतर्फ लगानी बढ़ाउन उपयुक्त हुने देखेका छन्। मुद्दती निक्षेप धेरै समयसम्म घटिरहेमा समस्या सिर्जना हुने भए पनि अहिले मुलुकको अवस्थाका कारण समस्या नै आउँछ भन्न सकिने अवस्था भने छैन। अर्थात अहिले लगानीका लागि उपयुक्त अवसर नभइरहेको सन्दर्भमा मुद्दती खाताबाट रकम झिकेर समस्या नहुने उहाँहरूको भनाइरहेको छ। मुद्दती निक्षेप निश्चित समय अवधि तोकेर राखिने र त्यस्तो खातामा ब्याजदर तुलनात्मक रूपमा बढ़ी भए पनि तोकिएको समय समाप्त नभएसम्म उक्त रकम भुक्तानी लिन नपाइने भएकाले पछिल्लो समय त्यस्तो निक्षेपको अनुपात घटेको हो। विगतका केही महिना ब्याजदर घट्ने बढ़ने आशाले सरकारी ट्रेजरी बिल्स लगायतका अल्पकालीन उपकरणमा लगानी गरिरहेका ठूला संस्थागत निक्षेपकर्ता फेरि मुद्दतीमै फर्किन थालेका छन्। ब्याजदर घटेपछि ट्रेजरी लगायतका अल्पकालीन उपकरणबाट मुद्दती निक्षेपमा बचत फर्काउन थालिएको हो। निक्षेपमा मुद्दतीको अनुपात निरन्तर घट्दै आजको कारोबार दैनिकमा खबर रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।